बिस्मिल्लाह रहमान रहीम। नाज़रीन अस्सलामु अलैकुम। अंदाज़ जहाँ के साथ मोहम्मद मेहदी शराफत हाजिर है। हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir और हमारी वेबसाइट का पता है urdu.sahartv.ir। और अंदाज़ जहाँ में आज हमारी गुफ्तगू का मौजू है शाम में जंगबंदी और बैरूनी मुदाखलत। तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़ जहाँ। नाज़रीन, शाम में हुकूमत की जानिब से जंग बंदी की पाबंदी और बैन अल-अक़वामी मुशाहिदीन के साथ भरपूर तआवुन के ऐलान के बावजूद मगरिब और बाज़ अरब हुकूमतों के हिमायत याफ्ता मुसल्ला ग्रोहों के हमलों का सिलसिला जारी है। बुध को भी हलब और बाज़ दीगर इलाकों में मुसल्ला अफराद ने सिक्योरिटी अहलकारों को अपने हमलों का निशाना बनाया। शाम की हुकूमत का कहना है कि उसके मुल्क में मुसल्ला कार्रवाइयों में बैरूनी हाथ है और इलाके के बाज़ अरब मुल्कों के मुसल्ला दहशतगर्द हैं जो सिक्योरिटी अहलकारों और अवाम दोनों को हमलों का निशाना बनाते हैं। शाम के इस दावे की तायीद इस बात से भी हो जाती है कि उर्दून के सरकारी ज़राए ने आज की खबर में है कि 8 मुसल्ला अफराद को गिरफ्तार किया है जो शाम में दाखिल होने की कोशिश कर रहे थे। इसके अलावा शाम में जो दहशतगर्द पकड़े गए हैं उन्होंने एतराफ़ किया है कि उन्हें मगरबी और अरब हुकूमतों की तरफ से असलाह और फंड मिलता है, जबकि पकड़े जाने वालों में बड़ी तादाद में गैर शामी बाशिंदे भी शामिल हैं। शाम की हुकूमत ने जंग बंदी पर अमल दरामद शुरू कर दिया है और ऐलान किया है कि जो मुसल्ला मुखालिफ भी हथियार ज़मीन पर रख दे उसको आम माफ़ी शामिल होगी और इसके खिलाफ किसी भी तरह की इंतकामी कार्रवाई नहीं की जाएगी। इसके जवाब में अमेरिका ने मुसल्ला गुरोहों से कहा है कि हथियार ज़मीन पर न रखें और बाज़ रिपोर्टों के मुताबिक अमेरिकी रहनुमाओं ने मुसल्ला गुरोहों से कहा है कि हमले बढ़ा दें। तो आइए चलते हैं लंदन स्टूडियो जहां बर्रे सगीर के मुमताज़ दानिश्वर डॉक्टर मकसूद सिद्दीकी साहब मौजूद हैं। उनसे गुफ्तगू का आगाज़ करते हैं। सिद्दीकी साहब, अस्सलाम वालेकुम।
वालेकुम सलाम वरहमतुल्लाह।
सिद्दीकी साहब, शाम के हालात के बारे में आपका तज़िया क्या है?
जैसा आपने फरमाया, क्योंकि ये अभी पिछले 4 दिन से कोफी अनान साहब के जो जो 6 नुक्ता जो उनका जो प्लान था उसके की वजह से जो आपस में जो सीरियन के फौजियों में और उनके जो खिलाफ लोग जो जंग कर रहे हैं उनमें कुछ तो कमी पाई गई है, लेकिन वो कमी नहीं आई है कि जिसकी उम्मीद की जाती थी। अब सबसे बड़ा मसला ये कि ये देखना है कि ये इसकी वजह क्या है कि ज़ाहरी तौर पे तो अक्वामे मुत्तहदा की तरफ से और बज़ाहरी तौर पे मगरबी ममालिक की तरफ से और भी सबको इसकी हिमायत हासिल है, लेकिन ये 3 दिन पहले ये शुरू हुआ जंग बंदी और उसके बाद ये फिर अब कुछ ऐसा लग रहा है कि इसमें आहिस्ता आहिस्ता जो है इसमें ये बढ़ रही है कि आपस में, क्योंकि जो खबर आई है पिछले चंद घंटों में कि बुध के दिन यानी आज के दिन, क्योंकि उनका वक्त थोड़ा सा हमसे आगे है, कि तकरीबन 32 लोग हलाक हो चुके हैं और उसमें ये भी है, अब ये खबर भी, ये मैं मगरबी अखबार की खबर आपको बता रहा हूँ कि उसमें ये भी है कि उसके 12 या 13 जो है उसमें शामी फौजी भी हैं। इसका मतलब ये है कि दोनों तरफ से ये चल रहा है, सिलसिला चल रहा है और ये कि ख़ास तौर पर जैसा आपने फरमाया कि बड़े कुछ शहरों में तो बाकायदा बमबारी वगैरह भी हो रही है। तो मैं ये समझता हूँ कि जब तक के सही मानों में ये जो अरब ममालिक हैं, तुर्की उसमें शामिल है और ख़ास तौर पर जिस इसके सरबराह सऊदी जो हुकूमत वाले हैं, ये अगर ये नहीं चाहते कि सही तरीके से कि शाम में वाकई अमन अमान कायम हो और जो भी उसका हल निकलता है कि अगर बशार अल-असद की हुकूमत को कायम रहना है या हुकूमत को तब्दील होना है, وغیرہ، اگر یہ پرامن طریقے سے نہیں ہوتا، یہ لوگ نہیں چاہتے تو یہ نہیں ہو پائے گا. اور یہ مجھے یہ لگ رہا ہے کہ کوشش یہ اب ہو رہی ہے کہ اس کو شام کو اسی راہ پہ لے جایا جائے جہاں کے اوپر جو ابھی جو ہم جس کا ڈرامہ ابھی ہم دیکھ چکے ہیں لیبیا میں، کہ کسی نہ کسی صورت سے یہ ایسے حالات پیدا کیے جائیں کہ مغرب کو اس میں مداخلت کرنے کا موقع ملے. اور وہ مداخلت تو جیسی ہم نے دیکھی تھی کہ اس میں جو لیبیا میں زیادہ تر جو شہری جو تھے وہ مارے گئے، نیٹو کے بظاہر طور پہ نو فلائی زون کو قائم رکھنے کی وجہ سے. کوشش یہی ہے خاص طور پر کوفی انان صاحب کی، اور بان کی مون کے بھی میں کہوں گا جو ظاہر ہو رہا ہے کہ وہ چاہتے ہیں کہ وہ حالت نہ پیدا ہوں اور یہ چھ نقطے کا جو ان کا جو پلان ہے یہ جو کامیاب ہو جائے، تاکہ پھر دونوں فریقین جو ہیں وہ بیٹھ کے آپس میں اس پہ طے کریں کہ آگے کیا ہونا ہے اور کہاں جانا ہے. اور اس میں جو بھی جو جیسا آپ نے فرمایا کہ شام کی حکومت نے تو یہ کہا ہے کہ اگر جو مسلح گروہ ہیں اگر وہ اپنے ہتھیار چھوڑ دیں تو ان کے خلاف کسی قسم کا کوئی اور بھی ایکشن نہیں لیا جائے گا. تو جب تک کہ میں سمجھتا ہوں کہ سعودی عرب اور خاص طور پر قطر، اور ظاہر ہے کہ یہ ان کے پشت پناہی جو ہے وہ امریکہ اور اسرائیل کر رہے ہیں، اور مغربی ممالک بھی ہیں، اور خاص طور پر فرانس اس میں شامل ہے، اور فرانس میں بھی میں جو یہ جو ابھی جو ایک فرینڈز آف سیریا کے جو ایک میٹنگ ہونے والی ہے وغیرہ وغیرہ، تو یہ جب تک کہ ان کی مداخلت جو ہے اس میں کم نہیں ہوگی اور یہ ان کو موقع نہیں دیا جائے گا کوفی انان کے اور بان کی مون کے پلان کو کامیاب ہونے کا، یہ حالات جو ہیں مجھے لگتا ہے بس سے بد ہوتے جائیں گے. کوشش بدقسمتی سے مجھے لگتا ہے یہی ہو رہی ہے کہ یہ پلان کسی صورت سے ناکامیاب ہو نہ. اب یہ ہے سوال یہ پیدا ہوتا ہے کہ اس میں شام کی حکومت کس طرح سے اس کا کیا کردار ادا کرتی ہے، اور سب کو یہ اس بات کا تو خیال ہونا چاہیے کہ دونوں جو پارٹیز ہیں اس میں انہوں نے غلطیاں کی ہیں، اور ان لوگوں کو اس بات کا احساس ہونا چاہیے کہ انہوں نے غلطیاں کی ہیں. اگر یہ جو سیز فائر جو ہے وہ چلتی رہے، اور اگر موقع ایسا آ جائے آئندہ کچھ دنوں میں کہ دونوں گروپ جو آپس میں بیٹھ کے ایک دوسرے سے بات کرنا شروع کر دیں اور باہر کی مداخلت جو ہے وہ کم ہو جائے. اس مداخلت میں میں عرض کروں گا کہ ترکی کا بھی بہت ایک اہم کردار ہے، اور وہ بھی ایک اپنی جگہ پہ ہے. خاص طور پہ جو حیرت کی بات یہ ہے کہ شام کے کچھ علماء نے یہ تک کہا ہے جو ایک کہ اسرائیل کو اس کو سے ہم کو مدد دینی چاہیے تاکہ وہ جو ہے آ کے ہم کو ہمارے ملک کو اس یہ جو حکومت ہے بشار الاسد کی اس سے کسی طرح سے نجات دلایا. تو آپ یہ سوچیں کہ یہاں تک حالات پہنچ گئے. دوسری چیز اس میں یہ بھی خیال رکھنا والی ہے کہ القاعدہ کے جو گروہ ہیں، جیسا آپ نے فرمایا کہ اردن سے جو مسلح افراد ہیں وہ جا رہے ہیں وہاں پہ لڑنے، اور جن کی ٹریننگ جو ہے بیرونی ممالک میں ہو رہی ہے. اس کے ساتھ ساتھ دوسری چیز یہ ہے کہ نہ صرف اردن کے بلکہ لیبیا میں جہاں پہ خود ہی اتنی زیادہ مصیبت ابھی پھیلی ہوئی ہے، اس کے بھی انہوں نے کافی فوجیوں کو دوبارہ سے لے کر اس کی ان کی ٹریننگ کی ہے تاکہ وہ آ کے یہاں پہ مسلح گروہوں میں شامل ہوں اور شام کی فوجوں کے خلاف جنگ کریں. تو میں سمجھتا ہوں کہ یہ اتنا زیادہ پیچیدہ معاملہ ہے کہ اچھا اس میں جو بات ذہن میں ہم کو رکھنی چاہیے وہ یہ ہے کہ جو چین کا اور رشیا کا جو کردار ہے وہ بہت اہم ہے، اور میں سمجھتا ہوں کہ ظاہر طور پہ یہ لگتا ہے کہ خاص طور پہ روس جو ہے وہ یہ نہیں چاہتا کہ وہی حالات پیدا ہوں شام میں جو کہ لیبیا میں ہوئے تھے، کہ جس کی وجہ سے میں یہ سمجھ لیں کہ جو ابھی موجودہ حکومت ہے وہ پوری کی پوری طور پہ مغرب ممالک کے امریکہ کے اور برٹن کے اور فرانس کے کی پٹھو کی طرح سے ہے. ایک پہلے یہ تھا کہ اس میں گدافی کی حکومت تھی، وہ بھی آخری دنوں میں انہی کی حکم پہ چل رہی تھی، لیکن بہرحال وہ سارا کچھ ہوا. تو وہی اب روس یہ نہیں چاہتا कि अब वही हालात वहाँ पे शाम में पैदा हों जो लेबिया में हुए थे। तो मेरे ख्याल में ये बेहतर है कि ये और चीन भी, चीन से भी उस रूस को भी मदद मिल रही है। तो ये दो ममालिक जो हैं इस समय में बहुत अहम किरदार अदा कर रहे हैं, और ये कि अगर इनका अगर ऐसे किरदार चलता रहा तो उम्मीद यही है कि हालात ऐसे पैदा हो जाएंगे कि जिसमें अमेरिका को, नेटो को या फ्रांस को, ब्रिटेन को ये मौका नहीं मिलेगा कि वो यूएन के सिक्योरिटी काउंसिल को या जनरल असेंबली को बायपास करके वो डायरेक्ट एक्शन यहाँ लें, इस बहाने से कि हमें जो है जो आवाम को, जो जो गैर मुसल्ह आवाम है उनको बचाना है इनकी शाम की फ़ौजों से।
बहुत बहुत शुक्रिया सिद्दीकी साहब। और नाज़रीन, हमारे दिल्ली स्टूडियो में हिंदुस्तान के सीनियर तज़िया निगार शकील शमसी साहब मौजूद हैं। शमसी साहब, अस्सलाम वालेकुम। जनाब, शाम के
वालेकुम
हालात
अस्सलाम व
किस रुख
रहमतुल्लाह।
पर जा रहे हैं? शमसी साहब,
माफ कीजिएगा, मुझे आवाज नहीं सुनाई दे रही
जी
आपकी।
शमसी साहब तक मेरी आवाज़ नहीं पहुंच रही है।
जी बताएं।
जी, मेरा सवाल यह था
अब आ रही
कि
है। जी हाँ भाई, आ गई आ गई।
जी,
जी
शाम के
बोलिए, आ गई
हालात
आवाज।
किस नहज पर
फरमाइए।
जा रहे हैं?
देखिए, अभी तो फिलहाल जो हालात नजर आने के अमेरिका ये चाहता है कि वहाँ जंगबंदी ना हो किसी सूरत में, और अगर अमेरिका चाहता कि वहाँ जंगबंदी हो तो ये हालात ही पैदा ना होते। अगर वहाँ पर अमन अमान वो चाहता होता तो ये सूरत हाल नहीं पैदा होती, क्योंकि इसमें कोई शक नहीं है कि ये जो वहाँ पर पूरा हंगामा किया गया ये बाहर अरब का हिस्सा नहीं लगता, बल्कि ये अमेरिका और इसराइल की तरफ से थोपी गई एक जंग है जो वहाँ के लोगों पर एक तरीके से मुसल्लत कर दी गई है। जाहिर बात है कि ये बशारुल असद कहते रहे कि आज हम जंगबंदी कर रहे हैं, लेकिन जब दूसरा फिरके को कहा जा रहा है, दूसरे तबके को कहा जा रहा है अमेरिका की तरफ से कि आप जो हैं इसका अपने हथियार ना रखिए, आप उसमें मुलविस रहिए मुसल्ह मजाहमत में, तो जंगबंदी के कोई मानी नहीं रह जाते। और सबसे अहम बात यह है, मैं आपको बताऊं कि अभी नितिनयाहू ने क्या कहा कल। नितिनयाहू ने कहा जो वेलकम टू फिलिस्तीन की तहरीक चल रही है उसके लिए उसने कहा कि लोग यहाँ क्यों आ रहे हैं, सारे रजाकारों को तो जाना चाहिए शाम में जहाँ कत्लेआम हो रहा है लोगों का। तो इसका मतलब ये कि ये एक इसराइल का स्पॉन्सर्ड पूरा वो है और अमेरिका का स्पॉन्सर्ड पूरी मुजाहमत है जो वहाँ पर चल रही है। यकीनन हर जगह मुखालिफिन और मुवाफिकिन होते हैं हुकूमत के, वहाँ भी हैं, शाम में भी बहुत से लोग बशारुल असद से नाखुश हैं, नहीं चाहते होंगे हुकूमत रहे, लेकिन मसल्ला मुजाहमत बताती ये है कि उनके पीछे कोई ना कोई आदमी है। भाई इतनी बड़ी लड़ाई मिस्रियों ने लड़ी, किस मिस्री के हाथ में आपको हथियार नजर आया, किस मिस्री ने फायरिंग की वहां के ऊपर जाके? आपने देखा कि किस तरीके से ट्यूनिशिया में अमन के साथ सारा मामला तय पाया, लोगों ने सड़कों पर आके मुजाहरा किया, वो बाहरे अरब थी। लेकिन जो कुछ ये हो रहा है, या जो अभी डॉक्टर सिद्दीकी साहब कहते हैं कि जो लीबिया में हुआ हथियारों के बलबूते पर, वो बाहरे अरब का हिस्सा नहीं है। अगर बाहरे अरब का हिस्सा है तो यमन में है, जहां पर लोग खड़े हो रहे हो जिन पर हुकूमत उन पर जुल्म ढा रही है, बहरीन में है बहरे अरब अगर कहा जाए, क्योंकि जहां पर गैर मुसल्ला लोग हुकूमत के खिलाफ लड़ रहे हैं और उन पर हुकूमत इस्तेबदाद कर रही है। लेकिन ये क्या है भाई, ये तो बाकायदा हथियार सप्लाई हो रहे हैं, और जिस तरीके से दहशतगर्द पकड़े जा रहे हैं अर्दुन की सरहद पर, या खुद शामियों ने जिस तरीके के दहशतगर्द पकड़े हैं मुख्तलिफ कौमों के लोगों के और पास पड़ोस के जो अरब ममालिक हैं उनकी जानिब से, ये पूरा जो कुछ वाकया हो रहा है इसमें जाहिर बात है कि कतर, सऊदी अरबिया और दूसरे खत्ते के ममालिक अमेरिका की शह पर वहाँ पर लोगों को भेज रहे हैं जो हंगामा आरई कर रहे हैं, और मुझे नहीं लगता कि ये जंगबंदी नाफिज हो पाएगी। हुकूमत लाख कहे कि हम जंगबंदी नाफिज करेंगे लेकिन हो नहीं पाएगी, क्योंकि अमेरिका नहीं चाहता है कि वहाँ अमन की फिजा कायम हो या मुजाकरात की मेज़ पर आए लोग, वो तो ये चाहता है कि एक अनारकी हो, मुसलमानों का खून बहे, और किसी सूरत से उसको मुदाखलत करना है, वो चाहता है कि वहाँ मुदाखलत करे। चाहे आप ये भी देखिए कि ये भी एक तमाशा किया गया कि कुछ तटपूंजी है जो मौलाना हैं वहाँ के, शाम के उलमा जो हैं उनको कहा गया कि इसराइल को दावत दे रहे हैं साहब कि इसराइल आकर हमको बचाए, मतलब अब ये नौबत आ गई है कि इसराइल हमला करके वहाँ पर कब्जा कर ले शाम में और उसके बाद इनके हाथ में हुकूमत सौंप दे। तो
तो लेकिन इन सब बातों से क्या इससे नुकसान बशार अल-असद को नहीं हो रहा है, बशार अल-असद को फायदा पहुंच रहा है। फायदा यूं पहुंच रहा है कि हर मुसलमान इसराइल का मुखालिफ है, शाम में जो भी 99% लोग इसराइल के मुखालिफ हैं, 99% लोग अमेरिका के मुखालिफ हैं, और जो जो अमेरिका हिमायत कर रहा है इन लोगों की, वैसे वैसे बशार अल-असद की तरफ भी लोग हो रहे हैं। और इतने बड़े तादाद में जो आप मुजाहरीन दमिश्क की सड़कों पर और जो दूसरे शहरों में देख रहे हैं, उसकी वजह शायद यही है मुझे लगता है।
जी बहुत बहुत शुक्रिया जनाब। मखसूस सिद्दीकी साहब, शकील शमसी साहब ने बड़े अहम नुक्ते की तरफ इशारा किया कि जिन मुल्कों में भी अवाम सड़क पर आए हैं तो अवाम तो निहत्थे हैं, अवाम के पास तो असलाह नहीं है। शाम में दो तहरीक एक साथ चल रही है, एक तहरीक में आप देखेंगे कि अवाम सड़कों पर हैं, जो अवाम निहत्थे हैं बगैर असलहे के सड़क पर आ रहे हैं वो बशार असद की हिमायत में मुजाहरे कर रहे हैं, नारे लगा रहे हैं, और कुछ लोग हैं जो असलहा लेके आ रहे हैं, जो असलहा लेके आ रहे हैं वो बशार असद की मुखालफत कर रहे हैं। इस सूरत हाल को अगर देखा जाए तो क्या फिर बात समझ में नहीं आ जा रही है कि शाम में जो कुछ हो रहा है, मुसल्ला कार्रवाइयां जो भी हैं, वो अवामी तहरीक का हिस्सा नहीं है?
बिल्कुल सही फरमाया आपने। अवामी तहरीक तो देखिए सबसे बड़ी तहरीक जो हमारे मेरे जहन में है, हमको अपने जहन में रखनी चाहिए, वो 1970s में ईरान में शुरू हुई। ईरान में जो जो तहरीक शुरू हुई शाह के ख़िलाफ़, उसमें तकरीबन 70 से 80 हज़ार लोगों ने अपनी जानिब शहीद हुए। वो कभी कोई मुसल्ला नहीं थे, कोई उन्होंने असलाह नहीं इस्तेमाल किया, बल्कि वो ईरान की वो तागूती फ़ौजों के गोलियों का शिकार होते रहे। आखिर में ये हुआ कि जब उनके के फ़ौजियों ने ख़ुद इनकार कर दिया कि अब हम इन लोगों पर गोली नहीं चलाएंगे, और उसका मतलब ये हुआ कि जो जो इस्लामी इनकलाब था उसकी फतेह हो गई उसके बाद। तो यानी जो 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 इस किस्म जो इनकलाबात होते हैं या जो भी किसी के मुजाहरे होते हैं, अगर उसमें असलाह शामिल होता है तो इससे साफ जाहिर ये है कि ये एक दहशतगर्दी का ये मामला है। और ये कि इन लोगों के पास इतने सारे असले कहाँ से आए, ये तो इसमें कोई शक नहीं है कि ये जो असद के यानी डायनेस्टी कही जाए, उनकी उनकी जो हुकूमत कही जाए, उससे उससे उसके उसमें बहुत ज़्यादा खराबियां हैं। उसमें बहुत उन्होंने बहुत ज़्यादतियाँ की हैं। और 1980 में जो हमाम में का जो कत्लेआम हुआ था, उसमें 20,000 से लोग ज़्यादा 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 लोग शहीद हो गए थे। उसके बारे में मैं एक बात बताता चलूँ कि जो जो शख्स इसके पूरे जो पूरा ज़िम्मेदार था, वो इस वक्त जो है ये जो इनके मुखालफीन कहना चाहिए, हुकूमत मुखालफीन की तरफ से वो बोल रहा है, उसका नाम है रफ़ात अल असद। यानी ये कितनी बड़ी हैरत की बात है। तो इससे एक चीज़ और ज़ाहिर भी होती है कि इसमें कोई, मैं समझता हूँ, कोई फ़िरका वाना चीज़ या मज़हबी कोई उसमें एलिमेंट शामिल नहीं है, लेकिन ये सोचने की बात है कि ये वो लंदन इंग्लैंड में बैठा हुआ है और ये वहाँ यहाँ से उसने उन लोगों को जो अपोजिशन ग्रुप्स हैं, मुखालिफिन ग्रुप हैं, उनको वो डायरेक्ट कर रहा है। तीसरी चीज़ ये है कि बिल्कुल आपने सही फरमाया कि जो जो हुकूमत के जो मवाक़ जो मज़ाहरे हो रहे हैं उसमें तो कोई कोई असलाह नहीं दिखाई देता। ये असलहे सारा असलहा ये बाहर से आया है। ये शुरू से ही मेरे ख्याल में इस प्रोग्राम में पहले भी अर्ज़ किया जा चुका है, कर चुका हूँ, कि ये इसमें सबसे बड़ा जो जो रास्ता था उर्दुन से है। उसके अलावा ये भी इसकी भी रिपोर्टें हैं और जिसकी तस्दीक हो चुकी है कि तुर्की से भी असलहा और फ़ौजी भी आए हैं, और बल्कि तुर्की के फ़ौजी जो हैं वो पकड़े भी गए हैं। फिर उन्होंने जब इंटरोगेशन हुआ तो उन्होंने बयान दिया कि हाँ, हम लोगों को भेजा गया था इंतशार फैलाने के लिए। तुर्की का इसमें एक बहुत बड़ा एंगल है, बहुत किरदार है। दो चीज़ें तुर्की करना चाह रहा है। एक तो ये है कि वो जो पुरानी उस्मानिया हुकूमत में जो तुर्की का इख्तदार था, वही तुर्की ये चाहता है कि वो अब वो सऊदी अरब ने के मैं जो के जो जिसको मैं क्या कहना चाहिए कि कबीले के लोगों ने जिसको हुकूमत सऊदी कबीले ने उस खत्ते पे कब्ज़ा किया हुआ, उसकी जगह वो तुर्की वो अब देना चाहता था कि वो अमेरिका का स्पोक्समैन, डायरेक्ट स्पोक्समैन, यानी जो अमेरिका का है वो तुर्की वहाँ पर। एक बात है, और दूसरी चीज़ ये है कि जो तुर्की का और जो سوریہ شام کے جو معاہدے ہوئے ہیں 1998 میں، اس کے بعد خاص طور پہ پی کے کے وغیرہ کا، وہ اس سلسلے میں بھی مجھے فکر یہ ہو رہی ہے کہ، اور دوسرا یہ ہے کہ چونکہ یہ کہا گیا کہ شام کے فوجیوں نے فائرنگ کی ہے بارڈر کے، جس سے بارڈر کے دوسری طرف ترکی کے کچھ شہریوں کو یا فوجیوں کو چوٹیں آئی ہیں، وہ ترکی اس کا بھی بہانہ بنا کے لے کے کچھ اپنے نیٹو کی جو ان کی جو اپنے جو جو بائی لاز ہیں اس کو ایکٹیویٹ کر کے، ایک خدشہ مجھے یہ بھی ہے کہ وہ سوریا کے اوپر حملہ بھی کر سکتا ہے، حالانکہ میں بہت امید کرتا ہوں کہ ایسا نہیں ہوگا، لیکن ایک وہ خدشہ ہے. لیکن اس کے ساتھ ساتھ یہ بھی ہے کہ جو جو کردستان کے جو سپریٹس جو پی کے 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 لوگ جو سوریا میں بیٹھے ہوئے ہیں، وہ وہ تو ظاہر ہے مطلب یہ کہ اس موقع سے پورا فائدہ اٹھائیں گے، اگر اگست شام پہ حملہ ہوا تو ظاہر ہے وہ شام کی طرف سے پھر وہ ترکی کے اوپر حملہ کریں گے ان کی طرف سے. لیکن یہ یہ جو سیناریوں ہیں، میں تو میں پر امید ہوں کہ یہ یہاں تک بات نہیں پہنچے گی. لیکن جو جو اتنا خراب جو گندا کردار جو سعودیوں نے اور خاص طور پہ قطر نے، اب آپ دیکھیں کہ ان کی وقت کیا ہے، اس کے پاس ان کے پاس یہ پوری دیکھیں پوری بھی مشرق وسطی میں کوئی بھی ایسی حکومت نہیں تھی جس کو ہم صحیح طرح سے کہیں کہ لیجیٹیمیٹ، یعنی جس کو عوام کی حمایت شامل ہو. یہ سارے کے سارے جتنے بھی حکمراں بیٹھے ہوئے ہیں یہ مغرب کے بٹھائے ہوئے ہیں. ان لوگوں میں اس میں اسد بھی شامل ہیں، اس میں عبداللہ صاحب بھی شامل ہیں سعودی عرب کے، اور دوسرے عبداللہ جارڈن کے، یعنی آپ نام جہاں کہیں سے کہیں تک نام لے لیں. تو یہ ان کو یہ حق نہیں ہے کہنے کا کہ یہ تمہارے جو ہے یہ حکومت جو ہے یہ غیر قانونی لیجیٹیمیٹ ہے. سارے کے سارے جو ہیں غیر قانونی طرح کے طور پر بیٹھے ہوئے ہیں، ان کو کسی کو بھی اپنے عوام کی پوری حمایت حاصل نہیں ہے. اس علاقے میں جیسا میں نے پچھلے پروگرام میں بھی عرض کیا تھا، واحد ایران صرف واحد ملک ہے کہ جس میں جس کی حکومت کو اس کی عوام کی پوری حمایت حاصل ہے، جس کی وجہ سے اس کی جو جو اس آج کل جو ایران کی پوزیشن ہے وہ ہمارے نظروں کے سامنے ہے. تو یہ کہنا اتنی بڑی تو بڑی اس کو میں کہتا ہوں منافقت کی بات ہے، ہپوکریسی کی بات ہے کہ خود وہ پٹھو بیٹھے ہوئے ہیں اور وہ کہہ رہے ہیں کہ یہ ان کو ہم کو اسد کو جو ہے عوام کی حمایت حاصل نہیں ہے اور عوام اس کے خلاف ہیں. عوام اگر پورا عمر مظاہرہ کریں، اس میں کوئی شک نہیں ہے کہ ان کے اس کے والد باپ نے بہت بہت مظالم کیے تھے. میں میری لوگوں سے شام کے لوگوں سے جو یہاں پہ رہتے ہیں برطانیہ میں برابر بات ہوتی رہتی ہے، انہوں نے یہ کہا کہ جب سے اس نے حکومت سنبھالی، اور ایک بات اور ہم یاد رکھیں کہ یہ خود سے بشار الاسد خود سے یہ صدر نہیں بنا، اس نے یہاں پہ برطانیہ میں آپتھلمالوجی میں ڈگری کر کے یہاں پہ اپنی ایک آئی پریکٹس شروع کی تھی. اس کو اسٹیبلشمنٹ والوں نے واپس بلایا اور یہ کہا کہ اگر اسد فیملی کے لوگ نہیں اس کو چلائیں گے تو وہ ملک میں انتشار پھیل جائے گا اور سول وار شروع ہو جائے گی، اور اس کو لے کے یہاں سے گئے. اس کا کوئی ارادہ نہیں تھا، یہ تو برطانیہ میں سیٹل ہو گیا تھا. تو ان یہ ان لوگوں کی طرح نہیں ہے کہ سعودیوں میں جو ہے انہوں نے اپنے بھائی کو نامنیٹ کر دیا اور وہ ہر ممالک میں اردن میں شاہ حسین نے اپنے بیٹے کو نام اس کے بارے میں بشار الاسد کے بارے میں یہ بالکل خیال رکھنا چاہیے کہ یہ خود سے اس کے باپ نے نہیں اس کو وہاں پہ بلایا تھا، بلکہ جو اسٹیبلشمنٹ ہے وہ اس کو لے کے گئے. تو یہ ہم لوگ جو ہیں مطلب یہ کہ جو لوگ جو کرٹیسائز کرنا شروع کرتے ہیں ان کو اس کا خیال رکھنا چاہیے کہ دیکھیں کہ جو 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 ممالک اس وقت شام کے خلاف بول رہے ہیں ان کا اپنا کیا کردار ہے، اور ان کا جتنا جو کردار اتنا خراب رہا ہے سعودی عرب، سعودیوں نے تو جو جتنا فتنہ پھیلایا ہوا ہے اس سعودی حکومت نے، اور یہ جب تک کہ یہ حکومت جو ہے قائم رہے گی سعودی حکومت یہ چلتا رہے گا. میں آپ کو بتا دوں کیونکہ وہ یہ نہیں چاہتے کہ امریکہ کا اور صہیونی حکومت کا جو کنٹرول ہے مڈل ایسٹ پہ، اور جو صہیونیوں کا جو پلان ہے گریٹر اسرائیل کا، وہ دیکھیے اس میں شام بھی شامل ہے، اس میں اردن بھی شامل ہے، اس میں کچھ سعودی عرب کے حصے بھی شامل ہیں. اور یہ جب تک کہ صہیونی حکومت کے خلاف صحیح طرح سے جنگ نہیں کی جائے گی اس کا ہمیشہ خطرہ موجود رہے گا.
بہت بہت شکریہ، بہت شکریہ ڈاکٹر صدیقی صاحب. اور ناظرین، ہم نے آج اسٹوڈیو میں दावत दी है सियासी उमूर के माहिर मेहदी शकी भाई साहब को, जो थोड़ा ताखिर से अभी अभी स्टूडियो में पहुंचे हैं। तो अगला सवाल हम उनसे करना चाहेंगे। शकी भाई साहब, स्टूडियो में आपका खैर मकदम है। शाम के खिलाफ जो सिनारियो तैयार हो रहा है, जो कुछ हो रहा है, इसमें कतर का और सऊदी अरब का रोल तो ये बिल्कुल वाज़े है। सारी दुनिया जानती है कि इनके मुंह में हमेशा अमेरिका और इसराइल की ज़बान बोलती है। ये वही कहते हैं जो अमेरिका और इसराइल के मफाद के मुताबिक हो। तुर्की, जिसकी इमेज काफ़ी अच्छी हो गई थी इधर कुछ अरसे पहले से आलम इस्लाम में, और ये समझा जा रहा था कि तुर्की जो है ये की शक्ल में इसराइल के मुकाबले में एक और मजबूत फ्रंट लाइन स्टेट सामने आ रही है, उसने अभी जो मौकिफ अख्तियार किया है, इसके बारे में आप क्या
कहेंगे?
मैं भी सलाम करना चाहूँगा आपको और नाज़रीन को, माजरत चाहता हूँ ताखिर पर। सवाल के सिलसिले में जो आपने तुर्की के मकाम मंजिलत की बात की, तो तुर्की एक इस्लामी मुल्क है ये मुल्क इलाकाई तगैयरात को अपने कौमी मफादात के तनाजुर में देखना चाहता है और कौमी मफादात के मुताबिक ही वो इकदाम करता है। जी, हम 3-4 साल पहले हमने तुर्की की सियासत में एक तब्दीली के शाहिद बने। तो जब से ये सन 2000 में तुर्की में इस्लाम नवाज पार्टी जो इख्तदार में आई, इस पार्टी ने तुर्की के अंदर माशरे के अंदर अपना मकाम और पोजीशन मजबूत करने के लिए, इसने इससे पहले चूंकि इस तरह की पार्टियां अपनी पोजीशन मजबूत नहीं कर सकी थी, चूंकि यहां बगावतें होती रहती थी और मुस्तहकम नहीं हो पाकी, तो ये लोग जैसे ही 2002 में इख्तदार में, उसी वक्त से सियासी सतह पर, दाखिली सतह पर और बैरूनी सतह पर ये कोशिशें हुई कि इनको कमज़ोर किया जाए। तो इन पार्टियों, इस पार्टी ने अपनी पोजीशन को मजबूत करने की कोशिश की मुल्क के अंदर और बाहर। तो हम ये देखते हैं कि उन्होंने दो तब्दीलियां की अपनी खारजा पॉलिसी और दाखली पॉलिसी में अंजाम दी। उन्होंने खारजा पॉलिसी सतह पर यह किया कि मगरिब की तरफ देखने के बजाय मशरक की तरफ अपनी तवज्जो दी। मशरक की तरफ तवज्जो का मतलब यह है कि उन्होंने ये कोशिश की कि ऐसे इलाके में हैं जहां उनके आसपास इस्लामी ममालिक हैं। मगरिब ममालिक की ये मगरिब ममालिक कोशिश थी कि आलम इस्लाम में खास तरह की तब्दीलियां ले आए, जैसा कि वो उन्होंने अजीम मशरक अवस्था की जो बात कही आपके मेहमान, बिल्कुल उसी तनाजुर में कोशिश की तब्दील लाने की। तुर्की ने कोशिश की कि इस सियासत से खुद को किसी हद तक दूर करके लिया है, ताकि किसी हद तक अपनी किरदार की अहमियत को मगरिब ममालिक के सामने पेश करे, साबित करे। इस तरह हम देखते हैं कि इलाके के ईरान, इराक जैसे ममालिक और जो अरब ममालिक हैं, इनके सिलसिले में तुर्की की पॉलिसी बदली और वो करीब आया इन मुल्कों से, और ख़ास तौर से फिलिस्तीन के मसले में, जो फिलिस्तीन का मसला जो आलम इस्लाम का, पूरे आलम इस्लाम का मसला है, अहम तरीन मसला है, इस सिलसिले में उसने अहम इकदाम किए, मुनासिब इकदाम किए, जैसा कि पार्ट वजीर आजम तुर्की के रजब तैयब अर्दोगान ने शेमुन पेरिस इसराइली सदर के साथ उन्होंने जो रवैया अख्तियार किया दाओस में, और इसराइल की मुजरमाना कार्रवाई की मजम्मत में जो उन्होंने اقدام کیا، اس کے بعد سے یہ چیزیں سرخیوں میں آ گئیں، ترکی کی یہ پالیسی سرخیوں میں آ گئی فلسطین کے تعلق سے، اور یہ دیکھنے میں آیا کہ ترکی کا رجحان بڑھا ترکی کی طرف سے. اسی کے بعد سے ہم دیکھتے ہیں کہ ترکی نے علاقائی ملکوں کے ساتھ اپنی قربت بڑھائی، یہ محسوس ہونے لگا. تو یہ پالیسی کی تبدیلی کا جو تعلق ہے، تو اس طرح سے ہم یہ دیکھتے ہیں ترکی کے ساتھ شام کے قریب آنے کے امکانات بڑھے، چونکہ شام کے اسرائیل سے ہمیشہ تعلقات اس طرح کے تنازع رہا ہے نظر آ. تو ہم یہ دیکھ رہے تھے کہ شام اور ترکی کے درمیان دوستانہ تعلقات ہوئے، جس پر مغربی ممالک بھی چراغ پاتے ہیں، اسرائیل بھی چراغ پاتے ہیں. لیکن جب سے مشرق وسطی میں عوامی انقلابوں کا سلسلہ شروع ہوا اور اس کے یعنی علاقے میں جو اسلام نواز پارٹی ہے، جو فکری طور پر پیس اینڈ ڈیولپمنٹ پارٹی کے نزدیک ہے فکری طور پر، جب سے یہ پارٹیاں آئیں اوپر اور جہاں تب سے یہ تبدیلی ہم دیکھ رہے ہیں، ہم یہ دیکھ رہے ہیں کہ شام کے ساتھ گزشتہ دو سال میں اچھے تعلقات ترکی کے تھے، لیکن اچانک پھر ہم دیکھتے ہیں کہ ترکی کے اندر جو شام کے تعلق سے کچھ اعتراضات تھے، اور جہاں اصلاحات کی بات ہوتی رہتی تھی، اس مسئلے میں ترک کی مغربی ممالک کے ساتھ جا ملا اور وہاں پر اس نے اپنا رویہ بدلا. اس کی کچھ وجہ ہیں. ایک وجہ تو یہ ہے کہ ترکی ہمیشہ یہ کوشش رہی ہے کہ علاقائی تغیرات پر اپنا خاص اثر رکھے اور ڈالے. ترکی کی ہمیشہ یہ کوشش یہ رہتی تھی کہ یورپی یونین میں شامل ہو جائے، اور لیکن اب تک اسے کامیابی نہیں مل سکی تھی. تو یہ جناب اردوغان کی جو حکومت ہے، جس پر اندرونی حلقوں کی طرف سے بھی تنقید ہوا کرتی تھی، ان تو اس پارٹی کا ایک نعرہ یہ تھا کہ ملک کا یعنی ملک کی اقتصادی صورتحال پر جو یورپ اعتراض ہمیشہ کیا کرتا تھا، اس پارٹی نے کوشش کی کہ یہ حالت بہتر ہو تاکہ یورپی یونین میں جگہ پا سکے ترکی. تو ترکی نے ہر طرح کی کوشش کی کہ اپنے آپ کو بااثر ملک کے طور پر پیش کرے مغربی ممالک کے سامنے، تاکہ اس طرح سے اپنے آپ کو یورپی یونین میں شامل ہونے کے قابل بنا سکے. یہاں بلکہ جو ترکی کے شام کے جو بحران ہے، اس کے سلسلے میں جو ترکی کی پالیسی ہے، اس کو بھی اسی تناظر میں دیکھا جا سکتا ہے کہ ترکی نے اس مسئلے میں مغرب اور امریکہ کی پالیسیوں کی حمایت میں پالیسی اپنائی اور اقدامات انجام دیے. ترکی نے اب تک جو مشرق وسطی کے تغیرات تھے، ان سب کے موقع میں جناب بشار اسد کو ترکی نے اپنے ساتھ رکھنے کی کوشش کی تھی، اور یہی وجہ تھی کہ شام پر دباؤ بھی پڑے بہت سارے مسائل میں، کہ عراق پر قبضے کا مسئلہ ہوا تو بھی امریکہ اور مغربی ممالک کو شام کی حمایت کی بہت شدید ضرورت تھی، لیکن بشار اسد کی حکومت نے ہمیشہ مخالفت کی، یعنی ادھر جارج بش کی حکومت تھی امریکہ میں، یعنی جنہوں نے پورے عالمی ماحول کو سیکیورٹی کے اور جنگی ماحول میں پہنچا دیا. اسی وقت سے شام پر حملے ہونے لگے، یلغار ہوتی رہی، شام پر پابندیاں عائد کی گئیں کہ اس نے امریکہ کا ساتھ نہیں دیا تھا عراق کے مسئلے میں. یہ ایسے اقدامات تھے جو مغربی ممالک نے انجام دیے کہ شام کو اپنے سامنے گھٹنے ٹیکنے پر مبیوج کر دیں، یہاں تک کہ پھر شام میں یہ حالات پیدا ہوئے. تو انہوں نے یہ کوشش کی کہ شام میں جو ہو رہی ہے, جو کچھ ہو رہا ہے, اس کو بالکل وہی بتائیں کہ جیسے لیبیا میں یا دوسرے ملکوں میں ہوا ہے. یہاں پر ایک میں بات کہوں گا کہ ترکی سے اسٹریٹجک غلطی ہوئی ہے. وہ بہت اچھے انداز میں آگے بڑھ رہے تھے اور وہ اپنی پوزیشن میں تک پہنچنے والے تھے جو علاقے میں ان کی تھی. اسی بیچ میں اردوغان کی حکومت سے یہ غلطی سرزد ہوئی. تو ہم یہ دیکھ رہے تھے کہ افسوس کی بات ہے کہ ترکی کی حکومت اپنی اسی غلطی پر اصرار کر رہی ہے.
شکیب بھائی صاحب, ایک سوال اور ہم آپ سے ترکی کے تعلق سے کرنا چاہیں گے. ترکی میں اردوغان کی حکومت سے پہلے آپ نے بھی اشارہ کیا جو مذہب مخالف حکومتیں آتی رہی ہیں, ان کے دور میں یورپی یونین نے صرف اس بنا پر کہ ایک مسلمان ملک ہے ترکی کو رکنیت دینے سے انہوں نے اجتناب کیا. اب یہ جو اسلامی پارٹی ہے اسلامی رجحان رکھتی ہے اور یہ اعلان بھی کرتے ہیں کہ ہم اسلامی رجحان رکھتے ہیں, تو اس چیز کو حاصل کرنے کے لیے جس کا حصول تقریباً ابھی ناممکن ہے, اس کی جو اپنی پوزیشن بن رہی تھی اس کو انہوں نے خطرے میں ڈال دیا. تو یہ اردوغان صاحب یا ان کی پارٹی یا ان کے جو ٹیم ہے وہ کس امید پر امریکہ, مغربی محاذ اور صہیونی لابی کی سازش کا حصہ بن رہے ہیں؟
درست, نکتے بسیار خوبی اشارہ
کردی, بہت اہم نکتہ آپ نے ہے جو آپ نے بیان کیا. ترکی کی کوشش یہ رہی کہ کسی بھی طرح یورپی یونین میں شامل ہو جائے, اس سے استفادہ کر سکے, اس کے منافع اس کا حاصل کر سکے. لیکن میرا یہ ماننا ہے کہ جو یورپی ممالک میں جو اقتصادی مشکل پیش آئی ہے, بحران کی صورت ہے, اسی لیے میں نے کہا کہ ترکوں سے بہت بڑی غلطی ہوئی ہے. میرے خیال میں اب یہ وقت اسلامی ممالک کا وقت ہے, ان کا زمانہ ہے, یورپی ممالک کا زمانہ نہیں ہے. اس ماحول میں ترکی آ کے اب یعنی یہ کہ اس زمانے میں جب دین مخالف لوگ وہاں حکومت تھی وہ کر رہے تھے, وہ الگ بات تھی, لیکن آج اسلام نواز حکومت ہے, لیکن اس کے باوجود کوشش کر رہی ہے کہ اسلامی ممالک سے دور ہو کے وہ یورپی یونین میں شامل ہونا چاہتی. یورپ کیسے اجازت دے گا کہ جب اس نے دین مخالفوں کی اجازت نہیں دی, تو اس حکومت کو کیسے اجازت دے گا کہ وہ یورپ میں شامل ہو سکے؟ یہ ترکوں پر یہ تنقید بالکل صحیح ہے. ترک کے سلسلے میں میں یہ سمجھتا ہوں کہ ترکی کی حکومت نے اپنی پوزیشن کو صحیح پہچانا نہیں. اس نے فلسطین کے سلسلے میں جو پالیسی اختیار کی تھی اس کی بنیاد پر اس سے بہترین پوزیشن تک اپنے آپ کو پہنچا سکتا تھا, لیکن ترکی کی پوزیشن جو اس کے سلسلے میں پیش آئی, اس کے امن کارکن مارے گئے تھے اسرائیل کے ہاتھوں, اس طرح سے عالم اسلام میں ترکی کی پوزیشن بہت مضبوط ہو گئی تھی. تو ترکی اسلامی دنیا میں قریب آ رہا تھا, اسلامی دنیا جن کے اپنے جذبات ہیں, محبت کا ماحول ہے آپس میں. چنانچہ ہم یہ دیکھتے ہیں کہ خود ترکی کے اندر فلسطین کے سلسلے میں ترکی کے اندر مظاہرے ہوئے فلسطینیوں کے حق میں. مغربی ممالک نے اس چیز کو دیکھا اور محسوس کیا, حالات کے رخ کو پہچان لیا, تو اس سے اچھی طرح سے یورپیوں کو بھی معلوم ہو گیا کہ یہ اچھا بڑا ملک ہے, اچھا خاصا اسلامی ملک ہے جہاں بڑی تعداد مسلمان, تو اس کو وہ قبول نہیں کر سکتے تھے چونکہ ان کو ترکی کے اندر کے حالات کا اندازہ باقاعدہ ہو گیا. تو میرے خیال میں یہ ترکی کے حکومت سے غلطی ہوئی ہے. تو اب جب کہ عرب ممالک میں انقلاب آ رہے ہیں, ایسے موقع پہ ترکی کی حکومت نے جو پالیسی اختیار کی ہے وہ اس کی بڑی غلطی ہے. ترکی اسلامی ممالک کا دم بھرتی رہی ہے, واقعی ہم کہتے ہیں کہ ٹھیک ہے یہ اسلامی ہی ملک ہے اور واقعی اسلامی جذبات پائے جاتے ہیں ترکی کے عوام میں, لیکن اردوغان صاحب کی جو حکومت ہے اور ان کی پارٹی ہے, یہاں وہ ایک سخت آزمائش کی گھڑی اس کے سامنے تھی. ایسے حالات میں کہ سارے ہی لوگ جب شام کے عوام کی بات کر رہے ہیں, بحرین کے عوام کے سلسلے میں ایک دم خاموش ہیں, کوئی ایک لفظ نہیں بول رہا ہے. بحرین کے عوام جبکہ صرف اصلاحات کی کوشش کر رہے ہیں, تو اس طرح سے ہم یہ کہتے ہیں کہ یہ بالکل واضح غلطی ہے, ایک تضاد ہے کہ شام کے سلسلے میں ترک اتنا بولتا ہے لیکن بحرین کے سلسلے میں ایک دم خاموش ہے. یہ میرے خیال میں ایک
بہت بڑی شکریہ شکیب بھائی صاحب. شمسی صاحب, جناب ترکی کے موجودہ رویے کے بارے میں آپ کا تجزیہ کیا ہے؟
جی فرمائیے.
ترکی کا جو موجودہ موقف ہے, جو موجودہ روش ہے,
دیکھیے جہاں تک میرا خیال ہے.
جی فرمائیں.
جی ترکی یہ جو کچھ کر رہا ہے وہ امریکہ سے کچھ مراعات لینے کی فکر میں ہے, کچھ ان کو ایسا لگ رہا ہے کہ شاید یورپی ممالک ان پر مہربانی کریں اور ان کو یورپی یونین کی ممبرشپ مل جائے. لیکن یہ سب ان کی خامہ خیالی, کیونکہ اگر ترکی یورپی یونین میں شامل ہوتا یا یورپی ممالک کا حصہ سمجھا جاتا تو وہ آتا ترک کے زمانے میں ہو جاتا. اب جبکہ وہاں اسلامی بیداری کی ایک لہر ہے, اسلام پسندی کی ایک لہر ہے, جب وہاں اسلام کی بات ہونے لگی ہے, جب وہاں مسجدوں میں لوگ جانے لگے ہیں, ایسے عالم میں یہ خامہ خیالی ہے اردغان کی کہ وہ یہ سوچ رہے ہیں طیب اردغان کے ان کو یہ مل جائے گی, کوئی ممبرشپ مل جائے گی. لیکن ان کی نظر میں ایک کپ کہیں سجا رکھا ہے جس کو وہ چاہتے ہیں کہ شام کے اوپر سے ہو کر گزر جائیں اور وہ کپ حاصل کر لیں, لیکن یہ ہوگا نہیں, ان کو بھی نقصان اٹھانا پڑے گا. دیکھیں اس وقت امریکہ کی کوشش صرف اتنی ہے کہ اسرائیل کے آس پاس جو ممالک ہیں ان کو نیوٹرلائز کرے, اور اس میں شام ایک بڑی مخالف طاقت ہے جس کو نیوٹرلائز کرنا اس کے لیے بہت ضروری ہے. پہلے اس نے مصر کو کیا تھا نیوٹرلائز, 30 سال تک مصر نیوٹرلائز رہا, ایک دم 35 سال تک, اور اس کے بعد مصر میں اب حالات بدل گئے اور ان کے قابو میں نہیں, کیونکہ وہاں پر دھیرے دھیرے جو حالات ہو رہے ہیں, جو جمہوریت آ رہی جس طریقے سے, اس سے اسرائیل کے لیے مسائل کھڑے ہوتے. تو اب ان کو اسرائیل کی سرحد پر ایک ایسا جگہ چاہیے ہے جو جنوبی لبنان کی طرح سے ان کے لیے ایک مصیبت نہ بنے, بلکہ جب جب اسرائیل چاہے اس ملک سے مدد حاصل کرے یا اس ملک میں آ جا سکے آسانی کے ساتھ. تو وہ نیوٹرلائز کرنے کی کوشش کر رہا ہے اس سرحد پر. اور ترکی بھی اپنی پرانی دھرینہ دشمنی ہے, جو دونوں کا بارڈر ایشو ہے, جو دونوں کو کردوں کو لے کر مسئلہ ہے شام میں, اور ترکی کی دشمنی کوئی نئی بات نہیں, یہ کھلی ہوئی ہے. ترکیوں کو ایک احساس کیا بھی رہا ہے کہ برسوں انہیں نے شام کو اپنی غلامی میں رکھا ہے, برسوں انہیں نے اس پر کنٹرول رکھا ہے. تو یہ ساری باتیں ہیں جو ان کے کہیں نہ کہیں ذہن میں کام کر رہی ہیں, لیکن الٹیمیٹلی نقصان اس کا خود ترکی کو بھی اٹھانا پڑے گا, کیونکہ ایسا نہیں لگتا کہ شام میں امریکی منصوبے کامیاب ہو جائیں گے, کیونکہ امریکہ میں جو کچھ امریکہ جتنی حمایت کر رہا ہے اتنی زیادہ بشار الاسد کی حمایت وہاں بڑھتی جا رہی ہے, اور اس سے بشار الاسد کو روز بہت فائدہ پہنچ رہا ہے, اور اس سے ان کی تحریک کمزور پڑ رہی ہے. مطلب کچھ ہی شہر ہیں جہاں پر لڑائی ہو رہی ہے, جہاں پر باغی حملے کر رہے ہیں. عوامی مظاہروں کا سلسلہ کہیں نہیں دکھائی پڑتا, یہاں تک کہ الجزیرہ بھی یہ نہیں دکھا پا رہا ہے, یا امریکہ کے بی بی سی اور امریکہ بھی نہیں دکھا پا رہا ہے کہ لاکھوں آدمی جمع ہیں, نہیں دکھا پا رہے ہیں. وہ یہی دکھا رہے ہیں کہ گولہ باری ہو رہی ہے, لڑائی ہو رہی ہے, تو لڑائی کس کے ساتھ ہو رہی ہے وہ دوسرے فریق کو نہیں دکھاتے کہ کون حملے کر رہا ہے. تو یہ چیز ہے کہ اس وقت ترکی نے جو اسٹینڈ لیا ہے وہ نہایت احمقانہ اسٹینڈ ہے, اور وہ امریکہ کے اشارے پر لیا گیا. امریکہ نے کیا خواب دکھایا ہے طیب اردغان کو نہیں معلوم, لیکن ہے کہیں نہ کہیں ان کے دل میں ایک تمنا کہ وہ یورپ کا دروازہ بنے رہیں اور یورپ ان کے ایک حصے میں آ جائے اور گیٹ وے آف یورپ کے طور پر ترکی کو جانا جائے.
بہت بہت شکریہ, بہت بہت شکریہ شمسی صاحب. ہمارے پاس اب وقت صرف 2 منٹ کا رہ گیا ہے. صدیقی صاحب, اگر 1 منٹ میں آپ کچھ کہنا چاہیں اس بارے میں.
جی میں دراصل عرض کرنا چاہ رہا تھا کہ ایران کا جو پہلو ہے اس کو ہم کو نہیں بھولنا چاہیے, اور یہ کہ کوشش جو ہے میں سمجھتا ہوں یہ سارا کچھ جو اس جو جو حالات ہو رہے ہیں اس کی شروعات اسی وجہ سے ہوئی تھی کہ یہ ایران کے اوپر زور ڈالا جائے, کسی صورت سے ایران کو آئسولیٹ کیا جائے, کیونکہ شام واحد ملک ہے جو عربی ممالک میں کہ جس سے ایران کے اچھے تعلقات ہیں, اور اس کی وجہ سے ایران جو ہے حزب اللہ کی اور حماس کی وغیرہ کی مدد کر سک رہا ہے. تو اس کو شام کو آئسولیٹ کر کے وہاں پہ ایسی حکومت قائم کر کے جو کہ ایران کے خلاف ہو, وہ یہ چاہتے ہیں کہ حزب اللہ کو اور حماس کو اور جو بھی فلسطین میں جو ریزسٹنس موومنٹ ہے ان کو کمزور کیا جائے. یہ بہت بڑا پہلو ہے, اس کو ہمیں اپنی نظر میں رکھنا چاہیے. میں سمجھتا ہوں کہ یہ بہت ہی اہم پہلو ہے, کیونکہ آپ نے مجھ سے پہلے سوال نہیں کیا تھا تو میں اس کو نہیں بات کر پایا, لیکن یہ سارا کچھ جو ہے امریکہ کا اور صحیح حکومت کا اور مغربی ممالک کا یہ پلان یہی ہے کہ کسی صورت سے ایران کو کمزور کیا جائے, آئسولیٹ کیا جائے.
بہت بہت شکریہ, بہت بہت شکریہ. اور شام کی مخالفت کی سب سے بڑی وجہ یہ ہے کہ شام اسرائیل کے مقابلے میں ڈٹا ہوا ہے, اور شام کی وجہ سے تحریک مزاحمت کو تقویت مل رہی ہے. اسی کے ساتھ پروگرام انداز جہاں اپنے اختتام کو پہنچتا ہے. ہم آپ سے اجازت چاہتے ہیں. خدا حافظ.